الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر صدق الله العظيم. بزرگان محترم، کل بھی میں نے یہی صورت پڑھی تھی اور ایک دو باتیں عرض کی تھیں کہ تعالیٰ شانہ نے قرآن کریم میں جگہ جگہ پر مختلف چیزوں کی قسم کھائی ہے، حتیٰ کہ بعض جگہوں پر اپنی ذات کی بھی قسم کھائی اور دنیا کی اشیاء کی بھی قسم کھائی، اور ان چیزوں کی حقیقت، عظمت اور احترام کو بتایا کہ یہ چیزیں جو میں نے تم کو عطا کی ہے بہت قیمتی ہے. انہی چیزوں کے اندر اس جگہ پر جس کی قسم کھائی گئی اس کو کہتے ہیں والعصر. عصر کا معنی زمانہ. حق تعالی شانہ نے زمانے کی قسم کھائی اور اشارہ فرمایا اس بات کی طرف کہ انسان، تیری زندگی بہت قیمتی ہے، ہم نے جو تمہیں زندگی عطا کی ہے وہ انتہائی درجہ قیمتی ہے، تو اپنی زندگی کو ضائع نہ کرنا، پامال نہ کرنا، برباد نہ کرنا، اور اللہ کے منشے کے مطابق اپنی زندگی گزارنا. عجیب و غریب مثال سے اس کو سمجھایا ہے. فرمایا کہ دیکھو، ایک انسان دیہات میں رہتا تھا اور گھر میں کھانا پینا کچھ نہیں تھا، اس کی بیوی بچے بھوکے تھے، تو بیوی نے کہا کہ گھر میں برف پڑا ہوا ہے، اس برف کو لے جاؤ اور مارکیٹ میں بیچو، شہر میں جا کر کے بیچ دو، اور اس کے جو پیسے آئے اس پیسوں کے ذریعے سے کھانا خرید کر لے آؤ، گھر میں سب بھوکے ہیں. اس نے سر پر برف اٹھایا اور برف اٹھا کر کے شہر میں پیدل چلتے ہوئے گیا. جب شہر میں داخل ہوا تو ایک جگہ پر کوئی آدمی کھیل بتا رہا تھا، کوئی مداری تھا جو دگدگی بجا کر کے کھیل بتا رہا تھا. اس نے برف کو نیچے رکھا اور کھیل دیکھنے لگ گیا. وہ ایک گھنٹہ کھیل دیکھتا رہا دیکھتا رہا دیکھتا رہا، برف کا اچھا خاصا حصہ پگھل گیا. اب اس کو یاد آیا کہ میں تو برف بیچنے آیا تھا اور یہ کیا ہو گیا. لیکن اس نے جب برف اٹھایا تو وہ اتنا سا رہ گیا تھا. پھر اس نے اپنے ہاتھ میں اٹھایا اور پھر چلا، چلتے چلتے اور برف پگھلا. وہ ایک کولڈ ڈرنک والے کی دکان پر پہنچا، اس سے کہا کہ بھئی یہ برف بیچنے کا ہے. اس نے کہا میں اتنے سے برف کو کیا کروں گا. وہی باتیں چل رہی تھی کہ تھوڑا بہت تھا وہ بھی پگھل گیا، سارا برف ختم ہو گیا. اب اس کو افسوس ہوا کہ اللہ اکبر، میں تو برف بیچنے چلا تھا، ادھر میرے بیوی بچے بھوکے ہیں، ان کی ضرورت کے لیے کچھ بھی نہیں ہے، میں نے کھیل دیکھنے میں اپنے برف کو ضائع کر دیا اور حاصل کچھ نہ ہوا. اب گھر پہ واپس جا نہیں سکتا اس لیے کہ کرائے کے پیسے نہیں ہیں، پیدل جا نہیں سکتا اس لیے کہ رات ہو چکی ہے، راستہ پر خطر ہے، ادھر بیوی بچے بھوکے ہیں، پریشان حال ہیں. فرماتے ہیں کہ اس انسان کو کتنی پریشانی ہوگی، ادھر بیوی بچے بھوکے، ادھر جیب میں پیسے نہیں ہیں، پیدل جا نہیں سکتا، یہاں رہ نہیں سکتا اس لیے کہ شہر میں پہچاننے والا کوئی نہیں ہے جو اس کو رکھے. اس کی بے چینی کو آپ تصور کرو، سوچو. اور اب چلو اس مثال کی طرف کہ اے انسان، اللہ نے بھی تجھے زندگی کا برف دے کر کے بھیجا ہے، یہ زندگی کا برف لے کر کے ہم چل رہے ہیں اور یہ پگھلتا جا رہا ہے. کبھی ہم اس کو موبائل پر پگھلا رہے ہیں، کبھی اس کو گیم میں پگھلا رہے ہیں، کبھی اس کو چیٹنگ پر پگھلا رہے ہیں، کبھی اس کو واٹس ایپ پر پگھلا رہے ہیں، کبھی کس پر اور کبھی کس پر، ہم اپنی زندگی کے اس برف کو پگھلاتے جا رہے ہیں، یہاں تک کہ پگھلتے پگھلتے زندگی کا ایک اچھا خاصا حصہ نکل گیا اور بڑھاپا سر پہ آ کر کے کھڑا ہو گیا. اتنا سا برف زندگی کا اب ہمارے پاس رہ گیا، اس میں بھی कभी इधर कभी उधर, कभी इधर कभी उधर। एक साहब ने मुझे कहा, हजरत नस्ल के लिए दुआ करना। मैंने कहा, तुम नस्ल की फिक्र कर रहे हो, यहाँ तो असल की फिक्र की ज़रूरत है। लोग नस्ल की फिक्र की दुआएं करा रहे हैं, यहाँ असल की फिक्र की ज़रूरत है कि असल भी अपनी रातें कहाँ गुजार रहे हैं, और असल की रातें भी शराब खानों में गुजर रही है और कहाँ कहाँ गुजर रही है। डिस्को और डांस में औलाद समझती है मेरा बाप मस्जिद से आ रहा है, लेकिन वो किसी और जगह से आ रहा है। तुम नस्ल की फिक्र की कर रहे हो, यहाँ तो असल की फिक्र की ज़रूरत है। हम में से कौन है जो बायजीद बुस्तामी बना हुआ है, और जो हसन बसरी बना हुआ है, और जुनेद बगदादी बना हुआ है? कौन कह सकता है कि मैं बायजीद बुस्तामी हूँ या जुनेद बगदादी हूँ? या असल की नस्ल भी बन जाएगी, लेकिन असल ही नहीं बने हैं तो नस्ल कहाँ से बनेगी? हमें अपने असल की फ़िक्र की ज़रूरत है। अगर असल बन गए तो इंशाअल्लाह दीनी माहौल ठीक होगा, घर का मिजाज ठीक होगा, रोने वाला मिजाज होगा, वो औलाद। मुस्लिम शरीफ की एक अजीब व गरीब रिवायत मैंने मस्तूरात में भी सुनाई थी कि अल्लाह के हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि बीवी नमाजी और शोहर बेनमाजी है, बीवी नमाजी है और शोहर बेनमाजी। और फजर में बीवी उठी और वुज़ू किया, और वुज़ू करने के बाद थोड़ा सा हल्का सा ठंडा पानी लिया और मोहब्बत के साथ शोहर के चेहरे पर छिड़का और कहा कि सरताज उठ जाइए, मैं भी अल्लाह को याद कर लूँ, आप भी अल्लाह को याद कर लो, घर में कुछ बरकतें आ जाएं। हदीस शरीफ में अल्लाह के नबी फरमाते हैं, ज़हिक अल्लाह तबारक व तआला, मुस्लिम शरीफ की रिवायत है, ज़हिक अल्लाह तबारक व तआला, अल्लाह उस बीवी के अमल पर हंसता है, खुश होता है। अल्लाह के हंसने का मतलब अल्लाह खुश होता है कि मेरी बंदी खुद भी नमाज पढ़ रही है और मेरे एक बंदे को भी नमाज के लिए उठा रही है। ठीक इसी तरीके से जब मर्द नमाजी है और औरत बेनमाजी है, और मर्द जब अपनी बीवी के साथ ये मामला करता है, फज़हिक अल्लाह तआला, अल्लाह उस पर भी हंसता है कि मेरा बंदा खुद भी नमाज पढ़ रहा है और मेरी बंदी को भी नमाज के लिए उठा रहा है। ये है असल की फिक्र, इसको कहा जाता है असल की फिक्र। हमें असल की फिक्र की ज़रूरत है। नस्ल की फिक्र का मसला तो बाद में होगा, और हमारा हाल तो मेरे भाइयों इस वक्त ऐसा हो गया है कि मैं एक लतीफ़ा सुनाऊं, उस लतीफ़े से आपको एक अंदाज़ होगा कि हमारा हाल क्या हो गया है। एक बैल और गधा एक ही मालिक के दो जानवर थे, बैल और गधा एक ही मालिक के दो जानवर थे। तो बैल बेचारा कहने लगा, गधे मज़ा तो तुझे ही तुझे हैं कि न काम है न कुछ है, बस सुबह को ज़रा सा काम हो गया हो गया, फिर तो आराम से घूमता रहता है। मुझे तो कभी हल में जोत लिया, कभी कभी बैलगाड़े में जोत लिया, कभी किस में जोत लिया, सुबह से शाम तक मेरे ऊपर तो मसाइब है। तो गधे ने कहा, मशवरा दूँ? देखो बेअक्ल भी कभी ऐसा मशवरा देता है। कहा, मशवरा दूँ मैं तुझे? कहा, क्या मशवरा? का आज जब मालिक तुझको हल में जोतने के लिए आए, उठाने के लिए आए, तो तू एक काम करना, तू बीमार सा बन जाना, वो तुझे मारे वो कुछ भी करे, लेकिन तू उठना मत, बीमार सा बन जाएगा, तुझे छुट्टी मिल जाएगी, फिर तू दिन भर आराम करते रहना, सुबह दो चार धंधे तो खा लेगा लेकिन दिन भर का आराम मिल जाएगा। गधे के मशवरे पर इसने अमल किया, सुबह को बीमार सा पड़ा हुआ है, अब उसको मालिक उठा रहा है, मार रहा है, वो उठने का नाम ही नहीं ले रहा है, वो चलने का नाम ही नहीं ले रहा है। तो मालिक ने समझा बीमार हो गया है, उसको छोड़ दिया। उसने कहा, चलो अच्छा मदिया आता है तो लाओ गधे ही से काम ले लूँ आज। तो गधे को जोड़ दिया उसने बैलगाड़े के अंदर और हल के अंदर उसको जोता। अब उसने गरीब ने कभी खेत का काम ही नहीं किया था, उस गधे ने कभी खेत का काम तो किया नहीं था, कभी यूं जा रहा है कभी यूं जा रहा है कभी यूं जा रहा है। अब मालिक की पिटाई उसको हो रही है, शाम में थक कर चूर होकर के आ गया। जब मालिक खेत में पहुंचा था और गधा भी जुड़ा हुआ था, तो उसका दोस्त आ गया, उसे यूं पूछा कि ये गधे को लेकर के क्यों आ गया, तो बैल क्यों नहीं लाया? कहा, बैल बीमार पड़ा हुआ है, खतरा है मर जाने का। कहा, मर जाएगा तो पैसे ज़ाये जाएंगे, उसके बजाय मैं तुझे मशवरा दूँ? अब दोस्त दोस्त को मशवरा दे रहा है। कहा, मेरी राय ये है कि घर पे रात को जाएं तो फौरन कसाई को बुला लेना, कातने वाले को, कम से कम आधे पैसे तो मिल जाएंगे, वो बीमार बैल बेच देना तू, तो सुबह को पाए में काम आ जाएगा, गोश्त में काम आ जाएगा, कलेजी में काम आ जाएगा। अब ये गधे ने सारी बात सुनी, शाम को आया तो बैल ने पूछा, दिन कैसा गुजरा? काम मार खा कर कर पिटाई हो गई है, अच्छी तरह अच्छी धुलाई हो गई है, लेकिन मेरी फिक्र के बजाय तेरी फिक्र है कि तू कस्साब के पास जाने वाला है, تو قصائی کے پاس اب جانے والا ہے. کہا کیا حال ہے؟ کہا بالکل میں صحیح کہتا ہوں, یہ مشورہ دیا ہے اس کے دوست نے. تو کہا پہلا مشورہ بھی تیرا ہی تھا, اب دوسرا مشورہ بھی تو مجھے دے دے کہ میں کیا کروں. کہا بس کرنا کچھ نہیں ہے, تو اسٹرانگ ہو کر کے کھڑا ہو جا تو قصائی سے تو بچ جائے گا. اب جیسے ہی مالک نے قصائی کو بلایا تو یہ اسٹرانگ ہو کر کے کھڑا ہو گیا. تو مالک نے دیکھا کہ اب تو اچھا ہو گیا ہے, بیچنے کی ضرورت نہیں ہے, بیل گاڑے میں کام آ جائے گا. خیر یہ لطیفہ ہے تو ہنسنے کا, لیکن لکھا ہوا ہے صاحب روح المعانی رحمۃ اللہ علیہ نے اور معارف مثنوی میں علامہ رومی نے, اور اس سے ایک نتیجہ نکالا ہے کہ ایک آدمی اچھا کام کرنے جا رہا ہے, بے عقل اس کو غلط روک کر کے اس کے پاس غلط کام کرواتا ہے اور اس کو مروانے کا کام کیا اس گدھے نے. دنیا میں بھی آج کچھ ہمارا حال یہ ہو گیا ہے کہ ہم کچھ دین کا کام کرنے کے لیے اٹھتے ہیں یا کرتے رہتے ہیں, تو ایسے موقع پر خود تو کچھ لوگ ایسے ہوتے ہیں جو دین کا کام نہیں کرتے, نماز نہیں پڑھتے, روزہ نہیں رکھتے, بے دینی میں مشغول ہیں, لیکن ان کا حال یہ ہے کہ جو دین کا کام کرتے ہیں ان کو بھی بے عقلی کا مشورہ دے کر دین سے روکتے رہتے ہیں اور ان کو جہنم کے دروازے پر لے جا کر کھڑے کرتے ہیں. وہاں قصاب کے دروازے پر لے جا کر بیل کو کھڑا کر دیا, قصائی کے دروازے پر لے جا کر کے کھڑا کر دیا. آج ہمیں بھی بے دینی کا مشورہ دے کر, غلط مشورہ دے کر, نمازوں سے کیا ہوتا ہے, روزوں سے کیا ہوتا ہے, مدرسوں سے کیا ہوتا ہے, تبلیغ سے کیا ہوتا ہے, وقت ضائع ہو رہا ہے, کیا ضرورت ہے اس کے اندر اپنے وقت کو لگانے کی. میرے بھائیوں, خود تو کام نہیں کر رہے ہیں, دوسروں کو بھی کام سے روک رہے ہیں. وہاں قصاب کے دروازے پر کھڑے کا مشندگی بہت قیمتی ہمیں عطا فرمائی ہے, بڑھاپا آ گیا اور ہماری زندگی برف کی طرح پگھلتی جا رہی ہے. ساری دنیا کا اسٹاک کر سکتے ہیں لیکن زندگی کا اسٹاک کوئی نہیں کر سکتا. کوئی بینک نہیں ہے جہاں زندگی کا اسٹاک ہوتا ہو. بہرحال ہماری زندگی پگھلتی جا رہی ہے, پگھلتی جا رہی ہے, پگھلتی جا رہی ہے, اور جب بڑھاپا آ جاتا ہے تو اب سوچتے ہیں کہ اللہ اکبر میرا کیا ہوگا, میں نے تو اپنی زندگی پگھلانے میں گزر دی, مجھے حاصل تو کچھ نہیں ہوا, اب کیا کریں گے. دنیا میں رہنا چاہیں تو رہ نہیں سکتے. اذا جاء اجلہم لا یستاخرون ساعۃ ولا یستقدمون, ایک منٹ کا بھی موقع نہیں ملے گا موت کے اندر. آگے جہاں جانا ہے توشہ نہیں ہے ہمارے پاس, عبادت سے خالی ہے ٹفن ہمارا, اگلا راستہ بھی خالی, یہاں رہ نہیں سکتے, زندگی گزر چکی واپس آ نہیں سکتی, کیا حال ہوگا. فرمایا وہ آدمی جس کے اہل و عیال بھوکے ہیں وہ تو پانی کے آنسو روئے گا, اے مرنے والے اپنی زندگی کو تباہ کرنے والے تو خون کے آنسو روئے گا. لیکن موت کے وقت میرا آپ کا خون کے آنسو رونا کوئی فائدہ نہیں دیتا ہے. ارے میرے بھائیوں, مرے ایسو ایسے مرو کہ ساری دنیا ہمارے اوپر رو رہی ہو اور ہم ہنستے ہوئے جا رہے ہو. میں نے کل بھی آپ کو حدیث سنائی تھی, حضور پاک صلی اللہ علیہ وسلم کا فرمان کہ نیک آدمی کو مرنے کے وقت فرشتے یوں کہتے ہیں, چل اس اللہ کی طرف جو تیرا استقبال کرنے کے لیے تیار ہے. ایسی موت ہماری ہو جو ہمیں یوں کہہ دے کہ ارجی الى ربک راضیہ مرضیہ, فادخلی فی عبادی وادخلی جنتی, آ جا میرے بندے میں تیرے انتظار میں ہوں, اور ہمیں علیین میں داخل کرے. اور ایک وہ بھی موت ہوتی ہے کہ جس کو روایت میں آقا نے یوں بیان فرمایا کہ جب اس کی روح کھینچنے کا وقت آتا ہے تو فرشتہ یوں کہتا ہے, اخرج یا نفس الخبیثہ من روح الخبیث, یا روح الخبیثہ من جسد الخبیث, اے خبیث روح, خبیث بدن سے نکل تو یہاں سے. کیا لفظ استعمال کرتا ہے فرشتہ, خبیث روح. خبیث کس کو کہا گیا؟ شرارت سے بدتر جو ہوتا ہے اس کو خبیث کہا جاتا ہے. فرشتہ کہتا ہے اے خبیث روح, خبیث بدن سے نکل اور چل اس مولا کی طرف جو تیرے لیے عذاب لے کر کے تیار ہے, جہاں کے عذاب ہے تیرے لیے. اس کی روح کو کیسے کھینچا جاتا ہے؟ اللہ اکبر, اللہ ہماری حفاظت فرمائے. نبی نے مثال دی کہ جیسے کانتے دار ٹہنی ہو, کانتے والی, اور اس پر تم ریشم کا کپڑا ڈالو اور اس کپڑے کو کھینچو, وہ پھتا ہے نا, یہاں سے یہاں سے یہاں سے ہر جگہ سے پھتا ہوا نظر آتا ہے, شدید تکلیف اس کو ہوتی ہے. نبی ایک مثال سے سمجھا رہے ہیں. فرمایا جب اس کی روح کو کنتان میں لے کر کے چلتے ہیں اور پہلے آسمان کے قریب پہنچتے ہیں تو اللہ کی طرف سے, وہ تو جانتا ہی ہے پھر بھی پوچھتا ہے کون ہے, کس کی روح کو لے کر آ رہے ہو؟ کہا فلا بن فلا, تو اللہ کی طرف سے جواب ملتا ہے لا تفتح لهم ابواب السماء ولا يدخلون الجنة हत्ता यलिदल जमलु फी सम्मिल खियात, उसके लिए आसमान के दरवाजे नहीं खोले जाएंगे और ये जन्नत में नहीं जा सकता जब तक के सुई के नाके में ऊंट न चला जाए, और सुई के नाके में ऊंट नहीं जा सकता, इसी तरह ये भी मेरी जन्नत में कभी नहीं जा सकता है। ला तुफत्तहु लहुम अव्वाबुस समा वला यदखुलून अलजन्ना हत्ता यली जलजमलु फी सम्मिल खियात। मेरे भाइयों, नेकी करने वाले बनो, नेकी करने वाले बनो, अपनी जिंदगी को साफ सुथरी बनाओ, इबादत की लाइन से, मामलात की लाइन से, माशरत की लाइन से, अखलाक की लाइन से हमारी ज़ात से अजियत भी ना पहुँचे, न अल्लाह को अजियत पहुँचे, न नबी को अजियत पहुँचे, न किसी बंदे को अजियत पहुँचे। साहिब हिदाया ने मसला लिखा, बल्कि तमाम फुकहा ने मसला लिखा है कि जब तुम सजदा करोगे तो सजदे में कोहनियाँ नहीं बिछाओगे। कोहनियाँ बिछाना मकरूह लिखा है, कोहनियाँ नहीं बिछाओगे, यूं कोहनियों को ऊंची रखेंगे। अल्लाह के नबी जब अकेले नमाज पढ़ते थे तो सजदा फरमाते थे, बड़ा खुल कर सजदा फरमाते थे। फरमाया, जब तुम नमाज पढ़ो कोहनियाँ उठा कर नमाज पढ़ो, लेकिन याद रखो जमात में जब नमाज पढ़ो तो बहुत खुल करके न उठाना, क्यों? तेरे पड़ोसी को तकलीफ होगी। इबादत में तकलीफ पहुंचाने की इजाजत नहीं हो सकती है, तो वैसे इजाजत कहां हो सकती है? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो आदमी बदबूदार चीज खाए, प्याज लहसुन इन चीजों को खाए, फला यकरुबन न मुसल्लाना, फला यकरुबन न मसाजिदना, वो हमारी मस्जिद में बिल्कुल ना आए। कच्ची प्याज कच्ची लहसुन जिसने खाई और बदबू आ रही थी, उसी आलम में मस्जिद में आ गया। अगर खाना था तो बहुत पहले खा लेता, लेकिन बदबू वाले मुंह के साथ मस्जिद में ना आए। क्यों हमें मना किया मस्जिद में आने से? फरमाया, तेरे पड़ोस में खड़े रहने वाले मुसल्ली को भी तकलीफ होगी और तेरे करीब खड़े रहने वाले फरिश्ते को भी तकलीफ होगी। इतनी सी तकलीफ की भी इजाजत नहीं दी गई। फुकहा ने इसी में मसला लिखा है, बीड़ी का भी सिगरेट का भी, इसी में मसला लिखा है कि अगर तुमने नमाज से पहले सिगरेट पी और मुंह में बदबू आ रही थी तो याद रखो अपने पड़ोस में तकलीफ होगी, और इस तकलीफ के मिदाक के इस पहुंचाने से मना किया, तो वैसे आम हालात में तकलीफ पहुंचाने की हिदायत कहां से हो सकती है? फरमाया, वल असर कसम है जमाने की। दूसरा तर्जमा इसका किया गया, वल असर कसम है असर के वक्त की। असर का वक्त, असर के वक्त की कसम अल्लाह ने क्यों खाई? इशारा फरमाया इस बात की तरफ कि इंसान जैसे असर के वक्त आफ्ताब गुरूब के करीब होता है, जो आफ्ताब जो सन जो सूरज सुबह को पूरी तमाजत के साथ, पूरी तमाजत के साथ तुलू हुआ था और पूरी शान के साथ तुलू हुआ था, लगता ऐसा था कि इसकी जवानी कभी ख़त्म ना होगी। शाम हुई, इसकी भी जवानी ख़त्म हो गई। ऐ इंसान, अपनी जवानी पर गुरूर न कर, अन करीब तेरा भी आफ्ताब जवाल पजीर होने वाला है, अन करीब तू भी गुरूब होने वाला है, अन करीब तेरा भी सूरज गुरूब होने वाला है। मुझे एक हदीस शरीफ याद आ गई, रिवायत ज़ईफ़ है, फ़ज़ाइल के बाब में उलमा ने लिखा है, फरमाया कि इंसान को जब दफन किया जाता है तो दफन करने के बाद मालिक करीम ये पूछते हैं फरिश्तों से कि जिस मेरे बंदे को दफन किया गया उसके रिश्तेदार उसकी कब्र पर आ रहे हैं? फरिश्ते जवाब देते हैं, आते। ये सारी बातें अल्लाह को मालूम है, लेकिन दुनिया में अपनी रहमत बताने के लिए नबी की जबान पर बयान करवाया। फरमाया, हाँ आ रहे। कुछ वक्त के बाद फिर पूछते, आ रहे? कहा जी। फिर पूछते, आ रहे? जी अब भी आ रही है, उसकी औलाद आ रही है। कुछ आ रहे? अब भी उसकी औलाद आ रही है। कुछ वक्त के बाद अल्लाह पूछता है, अब आ रहे? फरमाया, अल्लाह अब कोई नहीं आ रहा है, सब भूल गए उसको, सब भूल भुलैया हो गए। तो अब अल्लाह कहता है, मेरे उस बंदे को जाकर पैगाम सुना दो कब्र में, अना वारिस मल्ला वारिस लहू, अब तुझे याद करने वाला कोई न रहा तो तेरा अल्लाह तुझे याद करेगा। अना वारिस मल्ला वारिस लहू, जिसका कोई वारिस नहीं, उस अल्लाह से जी लगाने को बहुत मज़ा आता है। جو مجبوریوں کے وقت میں کام آ جاتا ہے، جو مصیبتوں کے وقت میں ہمارا ہاتھ پکڑ لیتا ہے، جو درد کے حالت میں ہمیں تسلی دے دیتا ہے۔ ہماری دنیا کا حال تو یہ ہے کہ درد کے حالت میں، مصیبت کے عالم میں تانے دیتے ہیں، اللہ کی شان یہ ہے کہ وہ ہاتھ پکڑ لیا کرتا ہے۔ تو میرے بھائیو، وہ خدا یوں کہہ رہا ہے نا، وارث من لا وارث لہو، میں وارث ہوں جس کا کوئی وارث نہیں ہوگا۔ فرمایا عصر کے وقت کی قسم، یا آفتاب جو زوال پذیر ہوا، جو غروب ہونے والا ہے، میرے بندے اسی طرح تو بھی غروب ہونے والا ہے، تو بھی قبر کے اندر جانے والا ہے۔ اس لیے تو اپنی زندگی کی فکر کر، اور اپنی زندگی کی فکر کر، اب غرور نہ کر۔ یہ فخر کی چیز نہیں ہے، بلکہ یہ عاجزی کی چیز ہے، انکساری کی چیز ہے۔ شاب النشا فی عبادت اللہ تعالی، بخاری شریف میں روایت ہے، وہ جوان جس کی جوانی اللہ کی عبادت میں گزرتی ہے، اللہ قیامت کے دن اپنے عرش کے سائے میں اس کو رکھنے والا ہے، اپنے عرش کے سائے میں۔ وہ جوان، میں یوں نہیں کہتا ہوں کماؤ مت، دکان نہ کھولو، کاروبار نہ کرو، جاب نہ کرو، یہ سب کرو، لیکن ان تمام کے اندر بھی ہمارا اللہ ہونا چاہیے۔ جاب کرو، اللہ ہو، دکان پہ جاؤ، اللہ ہو، کاروبار پر جاؤ، اللہ ہو، کمانے کی نیت میں اللہ ہو۔ میں جتنا کماؤں، میں اس لیے کما رہا ہوں میرے بیوی بچوں کے حقوق، اے اللہ میں اس میں سے صدقہ، میں اس میں سے زکوٰۃ، ان چیزوں کو نکالوں گا، ان نیتوں سے کمانے کے اوپر، کمانے کی ایک ایک چیز بھی باعث ثواب ہو جاتی ہے۔ حضرات صحابہ مالدار تھے، اور مالداری میں اللہ کو پا لیا۔ حضرت عبد الرحمن ابن عوف، دنیا کا بہت بڑا مالدار صحابی ہے، یہ اس وقت دنیا کے 22 مالدار جو ہیں وہ عبد الرحمن ابن عوف کے جیب میں آ جائیں گے۔ اتنی دولت عبد الرحمن ابن عوف رضی اللہ تعالیٰ عنہ کو دی تھی عثمان غنی رضی اللہ تعالیٰ عنہ۔ آپ انداز لگائیں کہ تبوک میں نبی علیہ السلام نے جب یوں فرمایا کہ تبوک لمبا سفر ہے، مال کی ضرورت ہے، چندے کا مطالبہ حضرت نے فرمایا کہ ضرورت ہے مال کی، حضرت عثمان نے 300 اونٹ، ایک دو اونٹ نہیں، 300 اونٹ پورے سفر کے سامان کے ساتھ حضرت کی خدمت میں پیش فرمائے، اور فرمایا اللہ کے حبیب اور ضرورت ہو تو عثمان حاضر ہے۔ مدینے کا وہ کنواں جو یہودی کا تھا اور مسلمانوں کو بہت اخیر میں پانی ملتا تھا، حضرت نے فرمایا کوئی ہے جو اس کو خرید کر کے مسلمانوں کے لیے وقف کرے؟ مسلمانوں کے پاس اس وقت اتنے پیسے نہیں تھے۔ حضرت عثمان نے فرمایا یا رسول اللہ میں خریدتا ہوں۔ گئے، آپ نے اس سے بات کی، ایک تو میٹھا پانی تھا اس کا، پھر شہر سے بالکل قریب، اس کی ویلیو بہت زیادہ، پھر اوپر سے دیکھا کہ مسلمان خریدار ہے تو اور زیادہ اس نے بھاؤ بڑھائے، جتنے پیسے مانگے کچھ کم نہیں کرایا، منہ مانگی قیمت دے دی، اور حضرت کی خدمت میں آئے اور فرمائے یا رسول اللہ کنواں میں نے خرید لیا ہے، اب میں مسلمانوں کے لیے وقف کرتا ہوں۔ اور وقف کرنے کے بعد جملہ سنو، بخاری شریف میں ہے حضرت کا، دلائی کا دلائی المسلمین، اللہ کے حبیب میں وقف کرتا ہوں لیکن میرا اب اس پر کوئی حق نہیں، میری دول بھی عام مسلمانوں کے دول کی طرح رہے گی، اگر میں اخیر میں آؤں گا تو اخیر میں کھڑا رہوں گا، یہ نے میں پہ دی، اس پر اب میرا کوئی حق نہیں رہا، بس میں نے اللہ کو دے دیا، اگر میں اخیر میں آیا تو بالکل میں اخیر میں رہوں گا۔ اور تبوک کے موقع پر حضرت نے خوش ہو کر یوں فرمایا تھا کہ آج کے بعد میرا عثمان کوئی نیک عمل نہ کرے تو بھی جنت میں جائے گا۔ حضرت کتنے خوش ہوئے ہوں گے، کتنے خوش ہوئے ہوں گے میرے بھائیوں۔ میں نے آج جمعہ کے اندر بھی کہا تھا، حضرات صحابہ کو اتنی پیشین گوئیاں ملی تھی جنت کی، اتنی پیشین گوئیاں ملی تھی، لیکن پھر بھی وہ اللہ کی ذات سے ڈرتے رہتے تھے۔ یہ نہیں کہ عثمان کو کہا کہ کوئی عمل نہ کرے تو بھی، اگر ہم کو کہا جاتا تو شام سے ہی تراوی چھوڑ دیتے، مغرب اور عشاء سے ہی چھٹی چھوڑ دیتے، کہ اب تو نبی نے کہہ دیا ہے کہ جنت میں جانا، یہ سرٹیفکیٹ مل گیا ہمیں، یہاں تو دو چار نمازوں پر ہمیں جو ہے غرور ہو جاتا ہے، اور میں اپنے آپ کو ولی کامل سمجھنے لگ جاتا ہوں کہ مجھ سے بڑھ کر ولی کوئی نہیں، اور مجھ سے بڑھ کر متقی کوئی نہیں. نہیں میرے بھائیو, حضرت سیدنا عبد القادر جیلانی رحمت اللہ علیہ فرماتے ہیں, موت کے آخری سجدے تک اللہ سے ڈرتے رہو, نہ معلوم موت سے پہلے پہلے بھی اگر کوئی کلمہ نکل گیا اور رب ناراض ہو گیا, ہمیشہ جہنم کا فیصلہ ہو جائے گا. حضور پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, انسان ساری زندگی نیک عمل کرتا ہے, اخیر میں کوئی بات پیش آ جاتی ہے, ہمیشہ کا جہنمی بن جاتا ہے, کفر کی موت جہنم کے اندر جاتا ہے. اور ایک انسان ساری زندگی کفر کے اعمال کرتا ہے, لیکن اخیر میں کوئی عمل غالب آ جاتا ہے, نیکی کرتا ہے, ایمان کے ساتھ جنت میں چلا جاتا ہے. آخری وقت تک ہمیں ڈرتے رہنا ہے, آخری وقت تک کوئی اپنی ذات کے اوپر اعتماد کر کے نہ بیٹھے کہ میں بہت متقی ہو گیا, میں ولی ہوں. ہاں شکر ضرور ادا کرے اللہ کا کہ اللہ تو نے مجھے نمازوں کی توفیق دی, تو نے مجھ کو روزوں کی توفیق دی, تو نے مجھ کو تلاوت کی توفیق دی, تو نے مجھ کو نیک کام کی توفیق دی, تو نے مجھ کو پیسے خرچنے کی توفیق دی, تو نے تیرے راستے میں سخاوت کی توفیق, یہ ضرور ہے, شکر ادا ضرور کرے, لیکن اپنی ذات پر اعتماد کر کے نہ بیٹھے. فرمایا والعصر, قسم ہے عصر کے وقت کی, عصر کے وقت غروب کا قریب ہے, اسی طرح انسان تیری بھی زندگی ان قریب غروب ہونے والی ہے, اس لیے جو مختصر سے تیرے پاس زندگی ہے اس کو کامیاب بنا لے, کامران بنا لے, اچھی بنا لے, اور اللہ کی پیاری زندگی بنا لے. اچھا, ان الانسان لفی خسر, تمام انسان خسارے میں ہیں, گھاتے میں ہیں, نقصان میں ہیں, تمام کے تمام حالات میں ہیں, مگر چار انسان کامیاب ہوں گے, چار صفت والے کامیاب ہوں گے. چار صفت میرے بھائیو, قرآن پڑھو, قرآن کھو, قسم قرآن میں جی مچل جاتا ہے جب ہم قرآن کو پڑھتے ہیں, سیکھتے ہیں. میں دعا کرتا ہوں عزیزم, ہمارے برادر محترم مولانا سراج سلمہو کے لیے, ماشاءاللہ تفسیر کرتے ہیں, آپ کو قرآن بتاتے ہیں, قرآن کے معانی بتاتے ہیں, قرآن کے مطالب بتاتے ہیں. آپ لگے رہو, جڑے رہو, ان سے کہتے رہو, ہفتے میں ایک مرتبہ نہیں دو مرتبہ ہمیں قرآن سکھاؤ, حدیث سکھاؤ, ان کی خدمت میں بیٹھو, ان کی خوشامدیں کرو, علماء کے پاس بیٹھو, اور علماء کے پاس بیٹھ کر قرآن حدیث کو سیکھنے کی فکریں کرو, کوششیں کرو. جس کو قرآن پڑھتے نہیں آتا, عیب نہ سمجھے, برا نہ مانے, ان علماء کے پاس آئے, ان سے کہیں ہمیں قرآن پڑھتے سکھاؤ, ہمیں قرآن. میں ایسے ایسے جلسوں میں گیا ہوں جو بڑوں کے مدرسے, اور میرے سامنے جب قرآن ختم کرنے والے تھے تو ایک 75 سال کا بدھا بھی بیٹھا ہوا تھا جو میرے سامنے قرآن ختم کر رہا تھا. مجھے حیا آ رہی تھی, مجھے شرم آ رہی تھی کہ میں 50 سال کا, یہ 75 سال کا میرے باپ کے درجے میں ہے جو میرے سامنے قرآن پورا کر رہا ہے. میں نے ان سے پوچھا کہ برے میاں, اس عمر کے اندر, اور وہ بھی حافظ ہوئے, اس عمر کے اندر حافظ ہوئے. کہا میں نے پہلے ناظرہ سیکھا, اب میں حافظ ہوا. میں نے کہا اس عمر میں؟ فرمایا بچپن میں ماں باپ کے ایام غربت کے تھے, اس لیے انہوں نے مجھ کو نہیں پڑھایا تھا, مزدوری میں لگا دیا تھا. اب میں بڑا ہوا, مجھے شوق ہوا کہ میرا قرآن نہیں ہے میرے پاس, تو میں نے قرآن کریم ناظرہ سیکھا. پھر مجھے شوق ہوا تو میں نے حفظ بھی کر لیا. آج تیرے سامنے میں اپنا قرآن پورا کر رہا ہوں. انہوں نے آخری سبق مجھے سنایا, میری آنکھوں سے آنسو آ گئے. اے مالک, تو اپنے قرآن کی حفاظت میں عمر کا بھی محتاج نہیں ہے, تو چاہتا ہے تو 3 سال کی عمر میں بھی قرآن دیتا ہے, اور تو چاہتا ہے تو 75 سال کی عمر میں بھی قرآن دیتا ہے. وہ حافظ قرآن بنے, اور اس کے 6 مہینے کے بعد پتہ چلا کہ ان کا انتقال ہو گیا, اور ایک ہی رات میں 3 آدمیوں نے خواب میں دیکھا کہ پھول لگے ہوئے ہیں اور بیچ میں وہ بیٹھے ہوئے ہیں اور قرآن کی تلاوت ہو رہی ہے. خواب سے بشارت ضرور ملتی ہے, خواب دلیل نہیں ہے لیکن خواب سے بشارت ضرور ملتی ہے. ایک ہی رات میں 3 آدمیوں نے خواب دیکھا. پوچھا ان سے کہ کیا حال ہے؟ فرمایا اللہ نے یوں فرمایا, تو نے سفید داری کے ساتھ میرے قرآن کو محفوظ کیا, میں تجھے اسی کی برکت سے جنت دے رہا ہوں. میرے بھائیو, قرآن کریم وہ دولت ہے, اس لیے قرآن سیکھو, بہت مزہ آتا ہے قرآن کے سیکھنے میں, بہت مزہ آتا ہے اس کے پڑھنے میں, لذت آتی ہے, جی مچل جاتا ہے کہ ہمارا اللہ ہم سے کیا کہہ رہا ہے. فرمایا والعصر ان الانسان لفی خسر, تمام انسان نقصان میں ہے, گھاتے میں ہے, خسارے میں ہے, حالات میں ہے, پریشانیوں میں ہے, مگر چار صفات والا کامیاب ہوگا. چار صفات, چار صفات کے اوپر سے مجھے الحمد و شریف کی ایک بات یاد آئی. ہاتھ میں شریف, صرف الحمد و شریف کی تفسیر میں 1 مہینہ لگے گا. اللہ نے وہ مضامین اس میں بیان فرمائے. میں صرف ایک نقطہ آپ کو بتاؤں, حق تعالی شانہو نے الحمد و شریف کے اندر अपना एक नाम जिक्र किया है और तीन सिफात जिक्र की है। राजी ने यह बात लिखी है, पहले अल्लाह ने फरमाया अल्हम्दुलिल्लाह, अल्लाह लाया, यह तो उसका जाती नाम है। आगे चार सिफात लाया अपने, रब्बुल आलमीन, रब सिफत है उसकी, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। दूसरी सिफत लाया अर्रहमान, तीसरी सिफत लाया अर्रहीम, चौथी सिफत लाया मालिक, मालिक यौमिद्दीन। अल्लाह नाम है, चार सिफत है, रब्बुल आलमीन, अर्रहमान, अर्रहीम, मालिक, चार सिफत लाया, एक नाम और चार सिफत। आगे जो मजमून अल्लाह पेश कर रहा है वो इसी से मुताल्लिक है। फरमाया इय्याका नअबुदु, जाहिर सी बात है हम तेरी ही इबादत करते हैं, इसका जो लफ्ज़ अल्लाह से है, जो अल्लाह होगा उसी की इबादत की जाएगी। इय्याका नअबुदु का जोर अल्लाह से है, लफ्ज़ अल्लाह से, जो अल्लाह है उसी की इबादत की जाएगी, किसी और की इबादत नहीं की जाएगी। फिर अल्लाह है तो वह ऐसी ज़ात कि वाकयतन उसके मुशाबे, उसकी सबील, उसकी नज़ीर कोई नहीं। लेकिन उसका नाम देखो, अल्लाह जो नाम है ना, उस नाम को भी अगर देखो तो उस नाम के मुशाबे भी कोई नाम नहीं मिलता है। अल्लाह ही अल्लाह है। इस अल्लाह को तोड़ दो, किसी तरह तोड़ोगे लेकिन अल्लाह ही का माना बनेगा। अल्लाह के शुरू में हमजा निकाल दो, अलिफ निकाल दो, तो बन जाता है लिल्लाहि मा फिस समावाति व मा फिल अर्द। और अगर लाम को भी निकाल दो तो लहू मा फिस समावाति व मा फिल अर्द। और सिर्फ आखिर में हु रह गया, अल्लाह हु, सब को शुरू से निकाल दो, हु रहने दो। हुवल्लाहु अल्लज़ी ला इलाहा इल्ला हु आलिमुल गैबि वश्शहादा। अल्लाह के हर हर्फ से अल्लाह टपकता है। आइए, उसने अपने नबी के नाम में भी यही शान रखी, नबी के नाम में भी यही शान है। मोहम्मद जो नाम रखा गया, अब्दुल मुत्तलिब से किसी ने पूछा दादा से कि आपने ये नाम क्यों रखा। फरमाया मोहम्मद का माना तारीफ किया हुआ, अना उरीद अयुहमद फिल अर्द वयुहमद फिस समाए। फरमाया मैं चाहता हूं कि मेरे पोते की तारीफ जमीन पर भी हो, आसमानों में भी हो। ये नाम अरब में मोहम्मद नाम रखने का रवाज था ही नहीं। अरब में तारीख में तुम्हें क्या बताऊं, आखिरी दिन है, वक्त भी नहीं है, वरना मैं तुम्हें तारीख, अरब में मोहम्मद नाम रखने का रवाज तुम्हें मिलते हैं, बाकी मोहम्मद नाम रखने का रवाज नहीं था। अब्दुल मुत्तलिब ने अपने पोते का नाम मोहम्मद रखा। अब मोहम्मद को भी तोड़ते चले जाओ, मोहम्मद का माना है तारीफ किया हुआ। मीम को निकाल दो तो हमद रह जाता है, हमद का माना भी होता है तारीफ किया हुआ, तारीफ कर, जिसकी तारीफ की जाए। अब हा को निकाल दो तो मद रह जाता है, मद का माना खींचना। और नबी की शान कुरान ने बयान फरमाई, फरमाया यखरुदु मिनन नूर यखरुदु मिनज ज़ुलुमात इलन नूर, नबी तुमको खींच कर अंधेरियों से नूर की तरफ ले जाता है। मद का माना भी नबी के अंदर पाया गया। और अगर मद की मीम को भी निकाल दो तो आखिर में दाल रह जाता है। हदीस शरीफ में आया अद्दालु अलल खैर कफाइलिही, सही रास्ते पर दलालत करने वाला वो नेक काम करने वाले की तरह है। तो दाल में भी नबी का माना, मद में भी नबी का माना, हमद में भी नबी का माना, और मोहम्मद में भी नबी का माना। ये नुक्ता हकीमुल इस्लाम कारी तय्यब साहब रहमतुल्लाह अलैह ने लिखा है। बाज़ लोगों ने इसको बयान किया और कारी साहब का नाम नहीं लिया है, ये गलत है। जिसका इल्म हो उसकी तरफ मंसूब करना चाहिए। अल्लाह का नुक्ता भी कारी साहब रहमतुल्लाह अलैह ने बयान फरमाया और मोहम्मद का नुक्ता भी कारी तय्यब साहब रहमतुल्लाह अलैह ने बयान फरमाया। अल्लाह ताला ने बड़े उलूम से उनको नवाजा था। 55 साल तक दाउलूम देवबंद के मोहतमीम रहे और अरब व अजम के अंदर दाउलूम को जो पहुँचाया है वो कारी तय्यब साहब रहमतुल्लाह अलैह ने। लेकिन बहरहाल दुनिया के जालिमों ने उन्हें भी नहीं छोड़ा और हालात उन पर भी आए। जो नयाबत रसूल का दावा करता है उस पर हालात आते ही हैं, जो नबी के नाइब बनने का दावा करता है उस पर बहरहाल हालात तो गुजरते ही है। खैर में बहुत दूर निकल गया, मैं ये कह रहा था कि इल्लल्लदीना, चार आमाल, चार सिफात करने वाले, उससे मैं अल्हम्दो शरीफ की तफसीर सुना रहा था कि जब अल्लाह लाया तो इय्या कनाबुदु को उसी से जोड़ा, तेरी ही इबादत करते हैं इसलिए कि तू ही इबादत के लायक। आगे व इय्या कनस्तईन, हम तुझ ही से मदद मांगते हैं। इसको जोड़ा गया है रब्बुल आलमीन से, क्यों? जो सारी दुनिया का मुरब्बी होगा, मुरब्बी ही से मदद मांगी जाती है, जालिम से कौन मदद मांगता है। वैयाक नस्तईन, ये रब्बुल आलमीन से जुड़ा हुआ है। आगे फरमाया अर्रहमान अर्रहीम, तो अल्लाह ताला वहां ले आया इहदिनस सिरात अल मुस्तकीम, ए रहम करने वाले तू ही हमें सीधा रास्ता बता सकता है, जालिम तो हमें गलत रास्ता बताएंगे, दुश्मन तो हमें गलत रास्ता बताएंगे। तो अर्रहमान अर्रहीम में इहदिनस सिरात अल मुस्तकीम को जोड़ दिया। अच्छा कौन सा रास्ता? सिरात अल्लदीन अनअमत अलैहिम, जिन पर तेरा इनाम हुआ। जो इनाम दे, वो इनाम कहां से देगा? मैं जिस चीज का मालिक नहीं हूं तो तुम्हें इनाम कहां से दे सकता हूं? मालिक होना जरूरी है। तो मालिक यौमिद्दीन अल्लदी अनअमत अलैहिम, ये कुरान करीम के अलहमद शरीफ का रब्त है इन चार नाम, अल्लाह के एक नाम और चार सिफात के साथ। तो बहरहाल इस सूरत के अंदर भी हक तआला शानहु ने फरमाया इल्लल्लदीन आमनु, चार सिफात, जो ईमान लाया वो कामयाब। तमाम लोग खसारे में हैं, नुकसान में हैं, मगर चार कामयाब। इल्लल्लदीन आमनु, जो ईमान लाया वो कामयाब होगा। अल्लाह का फजल मानो कि अल्लाह ने हमें माँ के पेट से ईमान नसीब फरमाया, लेकिन चूंकि बाप कमाई है इसलिए कदर नहीं है। बाप कमाई है ना, माँ के पेट से ईमान लेकर आए, इसलिए हमें कदर नहीं। उन लोगों से पूछो जो मुसलमान होते हैं और उन पर जुल्म होता है, उनको कैसे मारे जाते हैं, उनको कैसे सताए जाते हैं, उनकी कैसे पिटाई की जाती है। बंबई में जवान ईमान लाया, उसकी पिटाई हुई, अभी चार महीना पहले का वाकया, उसकी पिटाई हुई, रिश्तेदारों ने मारा, हॉस्पिटल में उसको एडमिट किया, वहां भी रिश्तेदार पहुंचे और यूं कहा ईमान छोड़ दे। उसने कहा नहीं हो सकता है। जैसे ही हॉस्पिटल से छुट्टी मिली फिर उसकी पिटाई शुरू की, इतना मारा कि वो मौत के करीब हो गया। बिलाखिर छुरा उसके पेट में डाल दिया गया, वो मर गया। उसका आखिरी जुमला था अल्लाह तो मुझे माफ़ फरमा। मैंने कहा तूने तो बिलाल की याद दिला दी, तूने तो बिलाल की याद दिला दी। वो बिलाल भी अहद अहद के नारे लगाता था, ये भी मरते मरते अहद अहद और अल्लाह का नारा लगा गया। उनसे पूछो कि ईमान कितनी बड़ी दौलत है, हमें ईमान की कदर नहीं है, इसलिए ईमान ठीकरों में हम बेच रहे हैं, चंद पाउनों में बेच रहे हैं, चंद रुपयों में बेच रहे हैं, चंद मामूली टिकों के अंदर ईमान को बेच रहे हैं। जहां चाहते हैं झूठी कसम, जहां चाहते हैं अल्लाह का नाम पामाल, जहां चाहते हैं कुरान उठा करके झूठी कसम। हमें यह भी पड़ी नहीं है कि मेरे इन कलेमात से अल्लाह नाराज तो नहीं हो रहा है। इल्लल्लदीना आमनु, ईमान बहुत बड़ी दौलत है, इसकी कदर करो, इसकी कदर करो। इसकी कदर यह है कि अल्लाह को सही ढंग से मानो, उसको उसके साथ किसी को शरीक न करो, उसकी सिफात में किसी को शरीक न करो। होना उसी के हाथ में है, शिफा उसी के हाथ में है, देना उसी के हाथ में है। वल कद्र खैरी ही व शर्र ही मिनल्लाह ताला, अच्छा भी अल्लाह ही की तरफ से, बुरा भी अल्लाह ही की तरफ से। अगर इंसान इस पर ईमान रखता है तो खुदा पाक की कसम मुसीबतों में भी उसको चैन और सुकून नसीब हो जाता है। वल कद्र खैरी व शर्र ही मिन अल्लाह ताला वल बासिबादल मौत। तो ईमान जिसके पास हो कामयाब। अच्छे आमाल की तारीफ मैंने बताई आज जुमा के अंदर, जिससे अल्लाह राजी हो जाए, जिससे नबी राजी हो जाए, वो है अच्छे आमाल। और जिससे ना अल्लाह राजी, जिससे ना नबी राजी, वो है बुरे आमाल। वामिलुस्सालिहात, अच्छे आमाल वाली ज़िंदगी अपनी बनाओ, इबादत भी सही बनाओ, मामलात भी सही बनाओ, माशरत भी सही बनाओ, अखलाक भी सही बनाओ, तमाम चीज़ों को सही बनाओ। ऐसे सही, ऐसे सही कि हमारे ऊपर किसी को उंगली रखने का मौका न मिले। वामिलुस्सालिहात व तवासव बिलहक, तीसरा काम तुमने ईमान बना लिया, वामिलुस्सालिहात अच्छे आमाल भी तुमने किए, लेकिन दूसरों की भी तो फिक्र कर लो, किसी और को भी तो दीन बताओ, नमाज बताओ, रोज़े बताओ, हज बताओ, अल्लाह के तरीके बताओ, अल्लाह से मिलने के तरीके बताओ। वतवासव बिलहक, दूसरों को हक बातें बताओ, अच्छी बातें बताओ, दूसरों को दीन की तरफ माइल करो, दीन की दावतें दो, दीन की फिक्रें दिलाओ, ईमान की फिक्र दिलाओ, नबी की मोहब्बत कूद कूद कर लोगों के दिलों में भरो उनके साथ। लेकिन याद रखो वतवासव बिलहक का तरीका होगा मन अहसनु कौलम मिम्मन दआ, اللہ وعمل صالحا، اچھے انداز سے، آستین چرا کر نہیں، ماردھار کر کے نہیں، آنکھیں بتا کر نہیں، غصے ہو کر کے نہیں، محبت کے ساتھ، محبت کے ساتھ، محبت کے ساتھ، کیسے محبت کے ساتھ، ایسا کہ وہ تمہارا گرویدہ ہو جائیں، جیسے نبی کریم صلی اللہ علیہ وسلم نے اپنے صحابہ کے ساتھ فتح مکہ کے موقع پر حضرت کعبۃ اللہ میں داخل ہوئے، پھر نکلے، پھر کعبہ کے یوں کھڑے ہوئے، کعبہ کے دروازے پر یوں کھڑے ہوئے، چوکھٹ پر دو ہاتھ رکھ کر یوں کھڑے ہوئے، سامنے مکہ والے بڑے بڑے سردار کھڑے تھے، سہیل بن عمر کھڑا ہے۔ سہیل بن عمر کون ہے؟ یہ وہی سہیل بن عمر جس نے حدیبیہ میں حضور کو مکے میں آنے سے روکا تھا، سنہ ہجری 6 میں عمرہ نہیں کرنے دیا تھا، اور سامنے اور جو بڑے بڑے لوگ ہیں وہ سب کھڑے ہیں، حضرت یوں کھڑے ہیں، اور حضرت نے پوچھا ان لوگوں سے، بتاؤ میں تمہارے ساتھ کیا معاملہ کروں گا، چونکہ کعبۃ اللہ کی چابی بھی میرے پاس ہے، بتاؤ میں تمہارے ساتھ کیا معاملہ کروں گا؟ تو سہیل بن عمر نے کیا جواب دیا؟ کریم ابن الکریم، تم بھی کریم ہو، تمہارا باپ بھی کریم تھا، ہمیں یہی امید ہے کہ تم ہمارے ساتھ کرم کا معاملہ کرو گے، تم بھی کریم اور کریم کے بیٹے ہو، ہمیں یہی امید ہے کہ تم ہمارے ساتھ کرم کا معاملہ کرو گے۔ ہائے، میرا نبی کیا جواب دے رہا ہے؟ ارشاد فرمایا، میں تمہارے ساتھ وہی معاملہ کروں گا جو میرے بھائی یوسف نے اپنے کنویں میں ڈالنے والے بھائیوں کے ساتھ کیا تھا، لا تسریب علیکم اليوم، یغفر اللہ لنا ولکم۔ تمہاری حسن اخلاق، حسن اخلاق، اچھے اخلاق کے ساتھ دین پھیلاؤ، برے اخلاق کے ساتھ نہیں۔ آج ہمارا نبی ہماری وجہ سے بدنام ہو گیا، لوگوں نے نبی کو نہیں دیکھا، ہم کو دیکھا، یہ جو کارٹون لوگ بنا رہے ہیں وہ نبی کو دیکھ کر نہیں، ہم کو دیکھ کر، ہماری وجہ سے ہمارا نبی بدنام ہو گیا۔ ہمیں چاہیے کہ ہم اچھے اخلاق کے ساتھ متصف رہیں، پاکیزہ زندگی کے ساتھ متصف رہیں۔ ہمارے نبی علیہ السلام کی خاص عادت، کسی کے عمل کے اندر یوں نہیں فرماتے تھے تیرا عمل غلط ہے، اس کی بھی حوصلہ افزائی کر لیا کرتے تھے، ایسا نہ ہو کہ اس کا دل ٹوٹ جائے، ایسا کبھی حضرت نہیں فرماتے تھے۔ میرا ذہن ایک روایت کی طرف چلا گیا، میں مجھے یاد آئی ابھی وہ روایت، اہل علم بہت محظوظ ہوں گے، حضرت حنزلہ رضی اللہ تعالیٰ عنہ مچلتے مچلتے چلے، صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے پوچھا، حنزلہ کیا بات ہے؟ فرمایا، حنزلہ منافق ہو گیا، نافق حنزلہ، نافق حنزلہ۔ فرمایا، کیسے منافق؟ کہا، نبی کی مجلس میں جو کیفیت ہوتی ہے وہ گھر پہ نہیں ہوتی، جیسے ابھی جو کیفیت ہے وہ گھر پہ نہیں ہوتی، تو کہا، نبی کی مجلس میں جو کیفیت ہے وہ گھر پہ نہیں ہوتی۔ صدیق اکبر نے فرمایا، اگر اسی کو منافقت کہتے ہیں تو ابو بکر بھی منافق ہو گیا، نبی کی مجلس میں جو کیفیت ہوتی ہے وہ گھر پہ جانے کے بعد نہیں رہتی۔ تو اب دونوں چلے نبی کریم صلی اللہ علیہ وسلم کے پاس، صحیح ترین روایت، دونوں حضرت کی خدمت میں پہنچے، اب دونوں نے اپنی کیفیت رکھی، اور فرمایا، حضرت آپ کے پاس کچھ اور کیفیت ہوتی ہے، گھر پہ جاتے ہیں بیوی بچوں میں اور کیفیت ہوتی ہے۔ حضرت نے فرمایا، ہا کدا و ہا کدا، یہ بھی صحیح، وہ بھی صحیح، یہ بھی صحیح، یہ نہیں فرمایا وہ تمہاری گھر والی کیفیت غلط ہے، تم گھر میں جا کر بگڑ جاتے ہوں گے، نہیں نہیں، یہ بھی صحیح، وہ بھی صحیح۔ حکیم الاسلام قاری طیب صاحب رحمۃ اللہ علیہ نے جو اس روایت کو سمجھایا، یہ حدیث کا طالب علم ہے اور اللہ کے فضل سے کافی کتابیں دیکھنے کا موقع ملا، لیکن اس حدیث کی شرح حضرت نانوتوی کی روشنی میں قاری صاحب نے جو فرمائی ہے، آپ پہلی کسی کتاب میں نہیں ملتی، میں اس کو آپ کو نیچے اتر کے سمجھاؤں۔ حضرت نانوتوی رحمۃ اللہ علیہ نے فرمایا کہ دریا ہوتا ہے، سمندر جو ہوتا ہے، سمندر میں کبھی کبھی جوار بھاتا اٹھتا ہے، بھرتی اٹھتی ہے، پانی امن امن کے آتا ہے، مہینے میں کچھ دن ایسے ہوتے ہیں کہ چاند کی روشنی پڑتی ہے تو جوار بھاتا اٹھتا ہے اور امن امن کے کنارے پر پانی آتا ہے بہت زیادہ، اور جب وہ جوار بھاتا بیٹھ جاتا ہے، بھرتی جاتی ہے، اٹھا اور بھرتی آئی تو پانی زیادہ ہو گیا تھا، نہیں نہیں پانی تو اتنا ہی ہے، یہ سمٹ گیا تو بھی اتنا ہی پانی، اور جوار بھاتے میں پانی آ رہا تھا کنارے تک تو بھی اتنا ہی پانی تھا، پانی زیادہ نہیں ہوا اور پانی کم بھی نہیں ہوا۔ حقیقت یہ ہے کہ چاند کی روشنی پڑی तो पानी में जोश आ गया, किनारे पर आ गया और रोशनी कम हो गई तो फिर पानी सुकून पजीर हो गया। फरमाया कि ए मेरे सहाबा, मेरी मजलिस में होते हो तो जवार भाता के जज्बात उठते हैं, इसलिए तुम्हारा ईमान उमन उमन कर ऊपर आता है, और घर पे चले जाते हैं तो सुकून हो जाता है, वरना ईमान तो घर पे भी इतना ही है और मेरी मजलिस में भी इतना ही है। ऐसी जबरदस्त मिसाल से समझाया, खुदाए पाक की कसम पहले किसी किताब में इस तरह समझाया हुआ नहीं मिलता जो कासिमुल उलूम वल खैरात ने समझाया। तो हकीकत यह है कि ईमान तो अभी भी इतना ही है, घर पे बीवी बच्चों के साथ भी इतना ही होता है, ये नहीं कि ईमान कम हो जाता है, लेकिन यहाँ जज्बात है, इसलिए कुछ ऐसा लगता है अभी कुछ कर लूँ अभी कुछ कर लूँ, वहाँ जाने के बाद ईमान थोड़ा सा सुकून पजीर हो जाता है, ईमान तो इतना ही रहा। बहरहाल व तवासव बिल हक, हक बात की तलकीन करें, मोहब्बत के साथ दीन को समझाएं, व तवासव बिसब्र। और चौथा काम तुमको करना है कि जब हक बात को फैलाओगे तो सब्र का घोंट भी पीना पड़ेगा। लोग ताने देंगे, बुरा भला कहेंगे, न मालूम क्या क्या सुनाएंगे, उस वक्त खामोश हो जाना, सब्र इख्तियार करना, सब्र के दामन को कभी न छोड़ना, कामयाब हो जाओगे। जो ये चार काम करेगा वो कामयाब, एक ईमान, व अमिलुस सालिहात अमाल सालिहा, नंबर तीन व तवासव बिल हक, हक बात की तलकीन, नंबर चार व तवासव बिस सब्र, और सब्र की तलकीन, सब्र की दावत भी चलाओ, लोगों को बताओ कि भाई सब्र से रहो और जो है सब्र के दामन को हाथ से न छोड़ो। जो ये चार काम करेंगे अल्लाह ताला उनको कामयाबी अता फरमाएंगे। अल्लाह इन चारों कामों को कूद कूद कर हमारे अंदर भर दें और हमें इन चारों कामों की मेहनत की तौफीक अता फरमाएं। ईमान भी हमारा मजबूत हो जाए, आमाल सालिहा भी हमारे खूब हो जाएं, हम हक बात की लोगों को तलकीन भी करें, बताएं भी, दावत भी करें, तबलीग भी करें, और सब्र की भी लोगों को तबलीग करते रहें कि भाई सब्र का दामन भी हाथ से न छोड़ो। ताला शान हूँ इन बातों पर मुझे आपको अमल की तौफीक अता फरमाए। पाँच दिन यहाँ आप लोगों में मुझे रहने का मौका मिला, मैं बिला मुबालगा वाकईतन मैं कहता हूँ मैं बहुत बशासत खुशी के साथ, मैं भाई को बार बार कहता रहा कि मुझे बड़ा मज़ा आता है यहाँ लोगों के साथ रहने में, मिलजुल कर जो मोहब्बत से लोग पेश आ रहे हैं, बड़ी मोहब्बत के साथ आप लोग पेश आ रहे हैं। बड़े लोगों जितने मैं यहाँ आप लोगों के साथ गुजार रहा हूँ, उम्मीद है ज़िंदगी रही तो कुछ और भी ज़्यादा दिन गुजारेंगे, तो बहरहाल बड़ा मज़ा आप लोगों के साथ आया। और देखो साफ बात, मुझे जो है वो ज़बरदस्ती की तारीफ करने का मिजाज मेरा नहीं है, हमारे हजरत शेख यूनुस साहब ने कूद कूद कर मार मार कर ये सब निकाल दिया है कि भाई बेजा तारीफ किसी की नहीं होनी चाहिए। वो एक लतीफ़ा मैं अक्सर सुनाया करता हूँ कि एक साहब थे, अब उनकी तरफ से कुछ बहुत ज़्यादा मिला होगा, तो एक साहब खड़े हुए कहने लगे हम क्या तारीफ़ करें जनाब की, हज़रत की, हज़रत आफ्ताब है हम उसके ज़र्रात हैं, हज़रत बारिश है हम उसके कतरात हैं, हज़रत ढेर हैं हम उसका ज़र्रा है। तो कोई एक साहब बैठे हुए थे अंदर में, उन्होंने कहा ये लंबी तारीफ़ क्यों कर रहे हैं, यूँ कह दो ने हज़रत देग हैं मैं उसका चमचा हूँ। भाई ये मिजाज मेरा नहीं है कि हज़रत देग है मैं इसका चमचा हूँ, ऐसे मसले मेरे पास नहीं। मैं सीधी सी बात आपको करता हूँ कि आप लोगों में लुत्फ़ आया, मोहब्बत आई, मज़ा आया, कुछ दीन की बातें करने का जज्बा भी, वाकईतन बहुत सारी बातें तो ऐसी है जो मैंने यहीं कही है, अल्लाह ताला ने बरवक्त जहन में डाली। अल्लाह मुझे भी अमल की तौफीक दे, आप लोगों को भी। हाफिज़ साहब स्पेशल वहाँ दावत देने आए, भाई लियास के साथ वहाँ इंडिया आए थे, हमारे हाफिज़ अहमद साहब अल्दामत बरकातुम उलाली, अल्लाह इनको जजाय खैर दे, सख्त दे, आफियत दे, हर तरह के शरूर से हिफाजत करें। ये हिंदुस्तान पहुँचे और मुझे इसरार किया कि 10 दिवस देवाजपुर से, 10 दिन तो मुझे देने ही पड़ेंगे। मैंने कहा हाफिज़ साहब 5 दिन पर इक्तफा कर लें, ज़िंदगी रही तो फिर इंशाल्लाह किसी और मौके पर मैं ज़्यादा रहूँगा। फिर वो दूसरी मर्तबा, फिर यही बात, तीसरी मर्तबा, मैंने कहा 5 दिन। अभी आने से पहले जब मेरा फ़ोन से कि मैं आ रहा हूँ, तो क्या हुए कि 10 दिवस रह सो नहीं, फिर वो मुझे याद दिला रहे थे। मैंने कहा अभी साहब मैं 5 दिन रहूँगा इंशाल्लाह, फिर किसी मौके पर मैं ज़्यादा रहूँगा। बहरहाल मैं हबी साहब का और कमीटी हजरात का, आप लोगों का, सब का ही शुक्र गुज़ार हूँ। और हमारे भाई मौलाना सिराज साहब सल्लमहुल्लाह ताला, हकीकत तो ये है कि ये उनका मकाम है, उनको बातें करनी चाहिए, लेकिन ये उनकी ज़र्रा नवाजी हुई कि मुझे मौका दिया दो चार दिन कुछ बात करने का। अल्लाह इनके इल्म में उम्र में बरकत अता फरमाए। अल्लाह आपकी हमारी सब की आखिरत बना दे भाई, फिक्र ये करो कि हमारी आखिरत बने। वाकईतन मैं कहता हूँ आखिरत, ये दुनिया तो जैसे वैसे गुजर जाएगी, मेरी तारीफ करेंगे तो भी गुजरेगी, बुराई करेंगे तो भी गुजरेगी, चटनी रोटी पर भी गुजरती है, बिरयानी पर भी गुजर जाती है, दुनिया तो बहरहाल गुजरती ही रहती है, लोग हमारे ऊपर इल्ज़ाम लगाएं तो भी गुजर जाती है, और गले में हार पहनाएं तो भी गुजर जाती है, दुनिया तो बहरहाल गुजरती ही रहती है। वो एक माली ने एक अच्छा जुमला लिखा था, मुझे याद आ गया, जो फूल बेचने वाले होते हैं लोग, हार का माना हार जाना और जीत का माना, तो वो लिख रहा है वहाँ पर कि सारी दुनिया में लोग जीत मांग रहे हैं कि मैं जीत जाऊँ, कामयाब हो जाऊँ, लेकिन मेरे पास आकर लोग हार मांग रहे हैं। फिर वो नीचे लिख रहा है, मेरा हार ये खुशबू वाला होगा और तुम्हारी जीत शायद बदबू वाली हो सकती है। वो बहुत कुछ कह गया है, वो बहुत कुछ कह गया है। तो मेरे भाइयों, दुनिया तो हमारी जैसे वैसे भी गुजर जाएगी, चलते फिरते उठते बैठते, बीमारियों में, सेहत में, आफियत में, खुशियों में, गमियों में, दुनिया नाम ही है खुशी गमी का मिला जुला संगम, ये खुशियों और गमियों का मिला जुला संगम है। यहाँ खुशियाँ भी होगी, गमियाँ भी होगी, हर तरह के हालात होंगे। असल तो हमें फ़िक्र करना है मां बादल मौत वाली ज़िंदगी, उसकी फ़िक्र करके हम जाएँ तो हमारी ये कुछ दुनिया सवर जाए, दुनिया बन जाए और रब तआला हमसे राज़ी हो जाए। उस रब को राज़ी करने की फ़िक्र करो। अल्लाह मुझे भी फ़िक्र अता फरमाए, मैं भी मोहताज हूँ, आप भी मोहताज है। दुनिया का कोई इंसान ये नहीं कह सकता है कि मैं अब जो है मुकम्मल हो गया हूँ, कामिल कोई नहीं है। कामिल अगर थे तो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपके अलावा कोई कामिल नहीं। हम सब नाकिस हैं, अधूरे हैं। हमें चाहिए कि हम हर वक्त अल्लाह का कुछ ना कुछ विर्द करते रहें। ये सुबह जिक्र होता है, मुझे बहुत खुशी है, जिक्र होना चाहिए। कुछ देर के लिए अल्लाह अल्लाह हो जाता है, दिल में अल्लाह का बसेरा हो जाता है, अल्लाह की यादें। हमारे इलियास साहब रहमतुल्लाह अलैह की फिरासत थी कि देखो, ईमान को अलहदा बयान किया, नमाज को अलहदा बयान किया, इखलास नीयत को अलाहिदा बयान किया, इकराम मुस्लिम को अलाहिदा, लेकिन जब जिक्र की बारी आई तो साथ में इल्म भी जोड़ा। इल्म जिक्र दो साथ में, इल्म और जिक्र दोनों साथ में क्यों जोड़ा? फरमाया, नरा जिक्र अगर तुम्हारे पास होगा और इल्म नहीं होगा तो याद रखो तुम ऐसे जलालत में चले जाओगे जैसे ईसाइयों ने अपने नबी को खुदा कह दिया, ये जलालत है। और इल्म ही इल्म होगा और जिक्र तुम्हारे पास नहीं होगा, अल्लाह की यादें नहीं होगी, तो फिर यहूदियों के तरीके पर चले जाओगे जिनके पास इल्म तो बहुत था, अल्लाह की यादें नहीं थी, जिसके नतीजे में वो भी अल्लाह की लानत के मुस्तहिक हो गए, गैरिल मग़दूबि अलैहिम वलद्दालीन हो गए। इसलिए हज़रत मौलाना इलियास साहब रहमतुल्लाह अलैह की फिरासत थी कि इल्म और जिक्र दोनों को साथ जोड़ा, इल्म भी हो जिक्र भी हो। तो माशाअल्लाह यहाँ इल्म भी हो रहा है, आपको दरस हदीस दरस कुरान सब हो रहा है, उसके साथ साथ जिक्र भी हो रहा है। अल्लाह हमारी इस मस्जिद को भी आबाद फरमाए, मस्जिद के मुतवल्लियान जिम्मेदारान को भी आबाद फरमाए, मस्जिद के मुसल्लियान को भी आबाद फरमाए, मस्जिद को मोहब्बत की निगाह से देखने वालों को भी आबाद फरमाए, हर तरह के शरूर फितन से अल्लाह हम सब की हिफाजत फरमाए। सल्लल्लाहु अलैहि नबी करीम बिरहमतिकया।
अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह, मुसलसल पाँच दिन से हजरत के मलफूजात से महसूस हो रहे हैं, अपने ईमान को ताज़ा कर रहे हैं। अल्लाह पाक हम सबको हजरत की बातों पर अमल की तौफीक अता फरमाए, इखलास नसीब फरमाए। और मैं अपनी तरफ से तही दिल से और अपने भाई दूसरे इमाम साहब मौलाना अहमद देसाई की तरफ से और तमाम खुसूसन हाफिज़ अहमद साहब की तरफ से और तमाम तश्रियों की तरफ से और सारे मुसल्लियों की तरफ से दिल की गहराइयों से हजरत का शुक्रिया अदा करते हैं अल्लाह तबार और दुआएं करके अल्लाह ताला इनके इल्म अमल में खूब बरकत अता फरमाए, अल्लाह उनको सेहत और आफियत नसीब फरमाए। और अभी से दुआ करते हैं इंशाल्लाह ज़िंदगी बाकी रही तो हजरत फिर आइंदा साल हमें सबसे पहले 5 या 10 दिन दे देंगे इंशाल्लाह। आप लोग بولو کہ 5 دن یا 10 دن
ماشاء
اللہ چلو سبھی خوش ہیں ماشاء اللہ اللہ پاک آپ سب کو قبول فرمائے اللہ حضرت کا سفر ہمارے لیے مقبول منظور فرمائے ان شاء اللہ آئندہ کل سے عصر کے بعد آخری صورتیں جو ہیں قرآن کریم کی عالم طرح سے صورت الناس تک ان شاء اللہ اس کی تفسیر روزانہ ہوگی ایک ایک صورت کی آپ تمام حضرات سے گزارش ہے کہ اس میں شرکت فرمائے درس قرآن میں بہت فائدہ ہوگا ان شاء اللہ
بسم اللہ الرحمن الرحیم الحمدللہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین وعلی آلہ وصحبہ اجمعین ربنا آتنا فی الدنیا حسنا وفی الآخرۃ حسنا وقنا عذاب النار اللہم انا نسألک العفو والعافیۃ فی الدین والدنیا والآخرۃ توفنا مسلما والحقنا بالصالحین غیر خزایا ولا ندامہ ولا مخزومین الا گناہکم عفو فرما قصوروں سے درگزر فرما سیاہ کاریوں سے معافی عطا فرما جلی خفی ظاہر باطن صغائر کبائر کو معاف فرما اجڑے ہوئے دلوں کو آباد فرما اللہ اپنے نور سے منور فرما اللہ اپنے نور سے منور فرما اپنے نور سے منور فرما اپنے فیضان سے مستفیض فرما اللہ حبیب پاک صلی اللہ علیہ وسلم کی سچی پکی محبت و عقیدت نصیب فرما آپ کے طریق پر چلنے کی توفیق عطا فرما آپ کی مرضیات پر چلا دیجئے اللہ آپ کی نامرضیات سے حفاظت فرمائیے اے اللہ یہ تیرے بندے بہت دور دور سے یہاں تک آئے اللہ محض تیرے دین کی نسبت پر آئے ہیں تیری نسبت پر آئے ہیں اللہ تیرے حبیب کی نسبت پر آئے ہیں سب کا آنا قبول فرما لے اللہ سب کا آنا قبول فرما لے سب کا آنا قبول فرما لے اللہ ہمیں اخلاص عطا فرما اخلاص زندگی ہے اللہ اخلاص کا ایک سجدہ نصیب نہیں ہوا ہے سب کچھ غیروں کو دکھانے کے لیے کیا ہے اللہ آپ راضی ہو جائیے اللہ آپ راضی ہو جائیے اللہ آپ راضی ہو جائیے اللہ ماحول کا بگڑنا اور ماحول کا اللہ غلط ہو جانا اللہ العالمین یہ روزانہ کے حالات کا سننا لگتا ہے کہ تو اپنے بندوں سے ناراض ہو چکا ہے اللہ تیری ناراضگی برداشت نہیں ہو سکتی ہے ساری دنیا رت جائیں اس کی فکر نہیں ہے مالک آپ ناراض نہ ہو مالک آپ ناراض نہ ہو اللہ آپ راضی ہو جائیے اللہ آپ راضی ہو جائیے اللہ آپ راضی ہو جائیے اللہ آپ کی رضامندی کی بھیک مانگ رہے ہمارا تو ویسے بھی دنیا میں کوئی نہیں رہا ہے اللہ جہاں مسلمان کا نام آتا ہے اس کو نکال دیا جاتا ہے اس پر ظلم کیا جاتا ہے اس کو قتل کیا جاتا ہے ہمارے معصوم بچوں کے قتل کو لوگ ثواب سمجھ رہے ہیں الہ العالمین ایسے وقت میں اگر آپ بھی ناراض ہو گئے تو ہم کہاں جائیں گے ہمارا تو کوئی بھی نہیں رہے گا اے اللہ آپ راضی ہو جائیے ہماری بگڑی بنا دیجئے ہمارے دامن کو نیکیوں سے بھر دیجئے اے اللہ گناہوں سے صاف ستھرا فرما دیجئے ہمارے قلوب کو بھی پاک فرما دے ہمارے جسم کو بھی پاک فرما دے ہمارے قلوب کو بھی پاک فرما دے ہمارے جسم کو بھی گناہوں سے پاک فرما دے اے اللہ ہمارے دکھروں کو سننے والا بھی کوئی نہیں رہا ہم کس کو اپنے دکھرے سنائیں اللہ ہم چاہتے ہیں کہ تجھے اپنے دکھرے سنائیں اسی لیے دعائیں کر کر کے اپنے دکھرے تجھ کو سناتے ہیں شام کے حالات تجھ کو سناتے ہیں اے اللہ بنی اسرائیل میں 70,000 بنی اسرائیل کے مارنے والے فرعون کو دبو کر تو نے موسیٰ اور موسیٰ کی قوم کو خوش کیا تھا اس امت میں تو بڑے بڑے فرعون بنے ہوئے ہیں اس امت میں بڑے بڑے حامان اور قارون ہیں جو تیرے محبوب کی امت کو روزانہ رلا رہے ہیں اے اللہ ہماری تو صبح بھی رونے میں گزرتی ہے ہماری تو شام بھی رونے میں گزرتی ہے اے اللہ اگتا ہوا سورج نظر نہیں آتا ہمیں مالک تیرے فضل کے امیدوار ہیں آپ فضل فرما دیجئے کرم فرما دیجئے رحمت کی چادر کو نچھاور فرما دیجئے اور پوری دنیا کے فتنوں کو ختم فرما دیجئے امن و امان قائم فرما دیجئے امن و امان قائم فرما دیجئے بے سکونی کو ختم فرما دیجئے سکون قائم فرما دیجئے اے اللہ یہ قتل کے مسائل کو ختم فرما دے محبت کے مسائل کو ڈال دے اے اللہ مہنگائی کو ختم فرما دے اللہ مہنگائی کو ختم فرما دے مہنگائی کو ختم فرما دے اللہ مبارک مہینے میں جو کچھ تجھ سے مانگ رہا ہے آئیگی کی صورتیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, بے قصور قید و بند میں ہے رہائی نصیب فرما, غلط مقدمات میں ہے نجات عطا فرما. اللہ ہم سب کو آبرو عزت و ایمان والی زندگی عطا فرما, اللہ موت بھی ایمان پر عطا فرمانا, تلاوت پر عطا فرمانا, پڑھتے پڑھاتے عطا فرمانا, سجدوں میں عطا فرمانا, سجدوں میں عطا فرمانا, نمازوں میں عطا فرمانا, تلاوت پر عطا فرمانا. اللہ کتے اور بلوں کی طرح رجڑتے ہوئے موت نہ دینا. الہ العالمین ہمارے ان جوانوں کو ہدایت دے جو گاڑی میں بیٹھتے ہیں تو اللہ گائن اور میوزک بجاتے ہوئے چلتے ہیں, ایکسیڈنٹ کا مسئلہ ہو گیا اور موت آ گئی تو اللہ ان کی موت کہیں گائنوں پہ نہ ہو جائے, کہیں میوزک پہ نہ ہو جائیں. ہمارے جوانوں کو ہدایت عطا فرما, ہمیں اچھی موت عطا فرما, ہمیں اچھی موت عطا فرما, بری موت سے ہم سب کی حفاظت فرما, ہمارے تمام مرحومین کی مغفرت فرما, ہمارے والدین, اقارب, رشتہ دار, ملنے والے, متعلقین, بھائی بہن, استاد, شاگرد, محبت رکھنے والے, اللہ تمام کی مغفرت فرما دے, تمام کی مغفرت فرما دے. اے الہ العالمین جتنے دنیا سے پیارے ہو چکے ان کی قبروں کو جنت کا باغیچہ بنا دے, ان کی کروت کروت مغفرت فرما دے. اللہ پریشان حالوں کی پریشانیوں کو دور فرما. الہ العالمین بے اولادوں کو اولاد عطا فرما, بے نکاحوں کے نکاح کا انتظام فرما. اے اللہ اصل کی بھی ایمان کی حفاظت فرما اور نسل کی بھی ایمان کی حفاظت فرما. اے اللہ جن کی اولاد غلط راستے پر ہے, ماں باپ رو رہے ہیں, اے اللہ ان کے رونے کے آنسو کو قبول فرما کر ان کی اولادوں کو نیک بنا دے, متی بنا دے, پرہیزگار بنا دے, دیندار بنا دے. اے اللہ جو مانگا وہ بھی عطا فرما, جو نہیں مانگا اپنے فضل سے عطا فرما. اے اللہ ہم سب کی دعاؤں کو اپنے فضل و کرم سے, اس مجلس میں جو تیرے مخلص بندے بیٹھے ہیں جس کی آمین تجھے پیاری ہے, ان کی آمینوں کے ساتھ قبول فرما, نبی کے صدقے میں قبول فرما, عشر مبشرہ کے صدقے میں قبول فرما, بدریین کے صدقے میں قبول فرما. وصلی اللہ علی نبینا محمد وآلہ وصحبہ اجمعین برحمتک یا